नमस्कार, कार्यक्रम जीवन साथीको आजको नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। म गोकुल भण्डारी। कार्यक्रम जीवन साथी तपाईँ हरेक साताको आइतबार ठिक यसै समयमा सुने जितिन्छ सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम जीवन साथीमा हामीले त्यस्ता एक जोडीसँग कुराकानी गर्छौँ जसले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। ती जोडीसँग हामीले विशेष गरेर माया, प्रेम र पारिवारिक विषयमा रहेर कुराकानी गर्ने गर्छौँ। आउनु श्रोता आफन्त, सदा झैँ आजको कार्यक्रम जीवन साथीमा पनि हामीले भरतपुर महानगरपालिका वडा नम्बर 4 विशालचोक लङ्कु चितवनमा बस्नुहुने एक दम्पतिसँग कुराकानी गर्दैछौँ। भरतपुर महानगरपालिका वडा नम्बर 4 र विशालचोक लङ्कुमा बस्नुहुन्छ रेशमलाल कण्डेल र कमला कण्डेल। रेशमजी नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा नम्बर 4 वडा सभापति हुनुहुन्छ। त्यसै गरी लक्ष्मी माध्यमिक विद्यालय भरतपुर 4 धर्मचोक लङ्कुको विद्यालय व्यवस्थापन समितिको सल्लाहकार हुनुहुन्छ। हरिकीर्तन धार्मिक संस्था लक्ष्मी वेङ्कटेश मन्दिर भरतपुर 4 लङ्कुको कोषाध्यक्ष हुनुहुन्छ। त्यसै गरी हरिकीर्तन वैदिक धर्मशाला देवघाट चितवनको पूर्व कोषाध्यक्ष हुनुहुन्छ भने यो लगायत विभिन्न सामाजिक सङ्घ संस्था एवं टोल विकास समितिहरूमा पनि आबद्ध हुनुहुन्छ। कमलाजी गृहिणी हुनुहुन्छ, भरतपुर महानगरपालिका वडा नम्बर 4 स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ। धार्मिक आमा समूह भरतपुर 4 लङ्कु चितवनको कार्य समिति सदस्य हुनुहुन्छ भने विशाल टोल विकास संस्था भरतपुर 4 पनि आबद्ध हुनुहुन्छ। आजको कार्यक्रम जीवन साथीमा हामीले उहाँहरू रेशमलाल कण्डेल र कमला कण्डेलसँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गर्दैछौँ। कार्यक्रममा लगाउँ कुराकानीतर्फ। कार्यक्रममा यहाँहरू दुवैजनालाई स्वागत छ।
धन्यवाद।
नमस्कार।
आराम हुनुहुन्छ?
हजुर आराम।
आजभोलि केमा व्यस्त हुनुहुन्छ?
आजभोलि यो विशेष गरी म सामाजिक रूपमा काम गर्ने एउटा सामाजिक अभियन्ताकै रूपमा काम गरिरहेको व्यक्ति हुँ।
हजुर।
अहिले हालसालैको सन्दर्भमा मैले भन्दै पर्दाखेरि हाम्रो यही मेरै घरबाट पश्चिम 2 किलोमिटर जगन्नाथ चुक भन्ने ठाउँसम्मको लागि चाहिँ सडक निर्माण भइरहेको छ। यही सडकको कार्य भइरहेको हुँदाखेरि म विशेष गरी सामाजिक रूपमा यसैमा बढी ध्यान दिएको अवस्था छ, किनभने आफ्नो यस वडाभित्र रहेको यस वडाको मुख्य सडकको रूपमा र भरतपुर महानगरपालिकाको यो नमुना सडकको रूपमा अहिले सडक बनिरहेको छ। तसर्थ म यो सडकलाई आफ्नो बुताले भ्याएसम्म यहाँको हाम्रो समिति छ यो समितिलाई हरेक तह र तबकामा रहेर सरसल्लाह सहयोग गरिरहेको छु।
कमलाजी आराम हुनुहुन्छ?
ठिकै छ।
तपाईँको दैनिकी चाहिँ कसरी बितिरहेको छ आजभोलि?
अब दैनिकी त अब म त खासै होइन, बाहिरमा हिँडेको छैन के अरे, अब घरै छि धन्दा, उहाँ बाहिर हिँड्ने भएको हुँदाखेरि अब घरै अब खानासाना बनाउने भने आफ्नो एउटा भैँसी छ, अब त्यसको पनि धन्दा गर्न पऱ्यो, यसो उसो बिहान बेलुका घरमा नै बितेको छ खासै बाहिर चाहिँ।
भनेको घर गृहस्थीमै दिनचर्या बितिरहेको छ।
हजुर।
आजको कार्यक्रम जीवन साथीमा हामीले तपाईँहरू बिचको माया, प्रेम र पारिवारिक विषयमा रहेर कुराकानी गर्दैछौँ। यो कुराकानीको लागि तपाईँहरू दुवैजना तयार हुनुहुन्छ?
होइन, एकदम तयार छु।
हजुर तयार छु।
उसो भए म चाहिँ कुराकानी जीवन साथीकै प्रसङ्गबाट सुरुवात गरौँ। जस्तो जीवन साथी भन्ने बित्तिकै विवाहको कुरा आउँछ। नेपालमा खास गरी विभिन्न खाले विवाह गर्ने चलन संस्कार तरिकाहरू छन्। जस्तो मागेर गरिने विवाह छ, भागेर गरिने विवाह छ, प्रेम विवाह छ, यता कता जातीय प्रथा अनुसार चोरेर गरिने विवाह, र अहिले पछिल्लो समयमा आएर यो अदालती विवाह पनि प्रचलनमा आइसकेका छ। तपाईँहरू दुईजना जीवन साथीको रूपमा, श्रीमान श्रीमतीको रूपमा वैवाहिक बन्धनमा कसरी आबद्ध हुनुभयो?
हाम्रो विवाह माघी विवाह नै हो। माघी विवाह गर्ने सन्दर्भमा हाम्रो पारिवारिक जीवन र हाम्रो चाहिँ बुवाहरूको अथवा हजुरबुवाहरूको लेनदेन भएको हाम्रो नाल नाता कुटुम्ब मै गएर हाम्रो चाहिँ विवाह हुन पुग्यो। त्यस विवाहको सन्दर्भमा मेरो पुसाजु हुनुहुन्थ्यो, उहाँ अहिले बैकुण्ठवास भइसक्नु भएको छ, उहाँले थोरै भूमिका खेल्नुभयो किनभने एउटा कार्यक्रममा कुनै पनि कार्यक्रममा एकजना अगाडि बढ्नुपर्ने भएको हुँदाखेरि उहाँले चाहिँ थोरै चाहिँ कुरा अगाडि बढाउँदै गर्दै गर्दाखेरि मेरो माइला ससुराको अहिले हाल मैले जहाँ विवाह गरेँ त्यहाँको मेरो माइला ससुराको घरमा ल त्यहाँ जाम विवाह गर्न भन्दै चाहिँ उहाँले लिएर जानुभयो मलाई मेरो साथमा सँगसँगै मेरो अङ्कल हुनुहुन्थ्यो उहाँलाई समेत लिएर गएर हामी त्यहाँ गयौँ। त्यहाँ जाँदै गर्दाखेरि त्यहाँ गएर हामी थोरै विवाहको सन्दर्भमा गएका थियौँ। त्यहाँ कुरा गर्दै गर्दाखेरि हाम्रो थोरै छोटो कुराकानी पनि भयो। त्यसपछि हामी त्यहाँबाट फर्क्यौँ। त्यहाँबाट फर्किसकेपछि आएर हामी सायद मेरो घर यहीँ हो, यही घरमै बसिरहेको अवस्थामा फेरि अनि के भयो बाबु भन्दै आएर अनि उहाँ मेरो पुछाजुले फेरि कुरा गर्नुभयो।
हजुर हजुर।
अनि ठिकै छ कुरा गर्दै गरौँला नि भनेको त्यही कुरा गर्दा गर्दै जुन मेरो माइला ससुरा पनि यहीँ आइपुग्नु भयो। अहिले हालसाल जहाँ विवाह भएको छ उहाँले चाहिँ ल ठिकै छ मेरो भाइको छोरी विवाह गर्न हेर्न जाउँ उहाँ भन्दै उहाँले चाहिँ कुरा राखिहाल्नु भयो झ्याप्पै। अनि त्यही सन्दर्भमा पुछाजुले अनि मेरो कान्छा हजुरबा हुनुहुन्थ्यो, बुवा कान्छा हजुरबा अनि मेरो माइला ससुरा भएर मेरो माइला ससुराको जुन बसोबास धर्मचोकमा र मेरो अहिले जहाँ विवाह भयो ससुरा बुवा मेरो ससुराली परिवार किरणगञ्जमा शारदा नगरको किरणगञ्जमा उहाँ बस्नुहुन्थ्यो त्यही ठाउँमा हामी पुग्यौँ। त्यहाँ जाँदै गर्दाखेरि त्यहाँ पनि हाम्रै चाहिँ सबै जमघट धेरै नै भएको कारणले गर्दाखेरि त्यहाँ मेरो जुन जेठा ससुराको छोरीको विवाह थियो त्यही सन्दर्भमा उहाँहरू चाहिँ सबैजना जुटेर त्यो विवाहको सन्दर्भमा टपरी लगाउने आदि भनिन्थ्यो। त्यही सन्दर्भमा सबैजना चाहिँ त्यहाँ हाम्रो ससुराली परिवार जम्मा भएर बसिराख्नु भएको अवस्था रहेछ। त्यहाँ पुग्यौँ। त्यहाँ पुगेपछि अब हाम्रो चाहिँ त्यो सबै लेनदेन चलिरहेको त्यसले गर्दाखेरि कुनै पनि समस्या आएन। यो फलानाको छोरो फलानाको चाहिँ छोरी भन्ने बित्तिकै त्यहाँको हाम्रो जुन मेरो ससुरालीपट्टिको र मेरो घरपट्टिको सबैजनाको त्यो ग्यादरिङ त्यहाँ भएको कारणले गर्दाखेरि ए बाबा तपाईँले के कुरा गर्नुभयो यो तपाईँले हामीले भनेको कुरा गर्नु हुँदैन भनेर एकजना हजुरबा हुनुहुन्थ्यो उहाँले भन्नुभयो ए हजुरहरूले भनेको कुरा सबै हुन्छ ठिकै छ हुन्छ नि त भने मैले त्यही सन्दर्भमा थोरै दिन बसाइ भयो। थोरै बसाइपछि यी कुराहरू बुवाहरूले चाहिँ कुरा गर्नुभयो। त्यसपछि थोरै मलाई पनि सोध्नुभयो के गराउँ त भन्नुभयो। अनि त्यसपछि सबैजनाको बसाइ मेरो जेठा ससुराको घरमा थियो त्यहीँबाटै कुरा बढी चाहिँ त्यहाँबाट कुराको करिब करिब टुङ्गो लगाउन खोज्यौँ। त्यस समयमा जुन विवाहको सन्दर्भमा कुरा गर्दै गर्दाखेरि कन्या त यहाँ छैनन् भनेर मैले भने कुरा राखेँ। ए बाबा हाम्रो कन्या तपाईँलाई चाहिँ हामीले त्यसै चाहिँ उ गर्छौँ र ठिकै छ तपाईँले हेर्नै पर्दैन भन्नुभएको थियो। थोरै चाहिँ होइन ठिकै छ नि त सुन्न त पर्छ अहिलेको चाहिँ केही समय पहिलाकोभन्दा केही फरक छ सल्लाह सुझाव त त्यही हजुरहरूले सोध्नुहोस् अथवा थोरै म पनि अगाडि कुरा राखौँ भनेर मैले पनि कुरा राख्ने कुरो राखेँ। बुवाहरूले हाँसो रङ्ग गर्नुभयो र मैले कुराहरू पनि गर्नुभयो विभिन्न प्रसङ्गका जोडेर कुराहरू ल्याउनु भयो। त्यसपछि हुन्छ नि त तपाईँ गएर हेर्नुहोस् भनेर पल्लो घरमा घर अर्को ठाउँमा थियो पल्लो घरमा गएर हेरेर आउनुहोस् जानुहोस् दुईजना भएर भनेर एकजना मेरो ससुरालीकै सम्बन्ध पर्ने बुवा हुनुहुन्थ्यो उहाँले ल हिँड्नुहोस् जाम भनेर जानुभयो। अनि त्यहाँ गएर सामान्यतया छोटो कुरा राखेँ मैले जस्तै कमलाले के भनिन् भनेदेखि कुनै पनि उत्तरै दिइनन्। विवाहको सन्दर्भमा मैले कुरा राख्दै गर्दाखेरि कुनै पनि उत्तर दिइनन्। त्यहाँपछि ल यस यस्तो खालको कुरा हो ल ठिकै छ नि त सामान्यतया स्वीकार हुन्छ भने विवाह गर्दा हुन्छ जस्तो लागेको छ मलाई तिमीलाई के लाग्छ भन्दै गर्दाखेरि पनि उत्तर पनि आएन। त्यसपछि मैले के भने
उहाँले चाहिँ मौन स्वीकृति दिनुभयो।
मैले के भने त्यसैमा के जोडेँ भने मौनम स्वीकृति लक्षण भनिन्छ तसर्थ यसलाई चाहिँ स्वीकारेकै हो त भन्ने कुरा मैले राखेँ। यसै
क्रमले चाहिँ नि विवाह भयो
विवाह भएको।
कमलाजी तपाईँको त्यो घरमा चाहिँ विवाहको प्रसङ्ग चल्दाखेरि होइन उहाँसँग विवाहको प्रसङ्ग चल्या छ कुराकानी चल्या छ हेर्न आउँदै हुनुहुन्छ तिमी चाहिँ विवाह गर्न राजी मन्जुर छौ कि छैनौ भन्ने खालको कुराकानी घरमा भयो कि भएन?
केही पनि थिएन त्यो बेलासम्म मलाई त थाहै थिएन होइन। अब दिदीको बिहा थियो हाम्रो ठुलो भएको छोरीको बिहा थियो अनि दिदीको बिहाको लागि चाहिँ अब मम्मीहरू बाबाहरू सबै त्यहाँ टपरी लाउने अब सबै कामधन्दा गर्नको लागि जानुभयो अनि एक्कासी अब उहाँहरू जानुभएछ अनि त्यहीँ सबै कुरो निर्णय भइसकेको रहेछ। मलाई त त्यति थाहा पनि म त सानै पनि थिएँ भन्दा पनि हुन्छ क्या त्यति उनी उमेर पनि भइसकेको थिएन 16 वर्षको मात्रै थिएँ। अनि त्यहाँबाट चाहिँ बुवाहरूले अब त्यो बेलामा त 15-16 वर्षमा बिहा गरिदिनुहुन्थ्यो कि अनि निर्णय गरिसकेपछि अनि पछि 81 थाहा भएको मलाई त अनि पछि उहाँ जानुभएको थियो होइन। मलाई त त्यो अब यसरी मलाई केटामा हेर्न आउँछन् यस्तो उस्तो भन्ने मलाई केही पनि थाहा थिएन कि थाहा नभएपछि त अब म यसरी आउँछन् भन्ने थाहा भएको भए केही भनिन्थ्यो होला केही गरिन्थ्यो होला थाहै नभएपछि 81 को मान्छे को मान्छे तसँग बोल्ने कुरो पनि भएन होइन। अनि मैले चाहिँ केही पनि एन्सर दिइनँ बुवा आमाले नै गरेको निर्णयलाई स्वीकारेर विवाह भयो।
भनेपछि त उहाँ आउनुभन्दा पहिला पनि घरमा त्यो विवाहको प्रसङ्गलाई लिएर कहीँ कतै कुराकानी केही भएन?
केही पनि थाहा थिएन, अब यसरी बिहा गर्ने भन्ने त केही पनि थाहै थिएन, त्यहाँभन्दा अगाडिसम्म थाहा थिएन।
हजुर, रेशमलालजी,
हजुर,
तपाईँ चाहिँ त्यो विवाहको प्रसङ्गलाई लिएर उहाँकोमा जानुभन्दा पहिला होइन, अथवा चाहिँ अन्यत्र कहीँ कतैबाट चाहिँ अरू प्रसङ्गहरू आयो कि आएन विवाहको बारेमा?
मेरो विवाहको प्रसङ्ग भनेको मलाई विवाह गरौँ भन्ने सन्दर्भमा त मेरो घरमा त्योभन्दा पहिला विभिन्न ठाउँबाट कुराहरू त गर्नुभएको थियो। म विवाह गर्न जाने भनेर मेरो बुवाको मेरो घर परिवारको सल्लाहले हिँडेको दिन भनेको मात्र त्यही दिन थियो जहाँ मेरो माइला ससुराको घरमा पुग्यो। त्यसै दिनमा चाहिँ त्यो विवाहमा जहाँ विवाह भयो त्यहाँ चाहिँ कुरो टुङ्गियो, त्यही दिन मात्रै। म विवाहको प्रसङ्गमा अथवा चाहिँ कन्या हेर्न भनेर म कुनै ठाउँ पनि गइनँ, जानै पर्ने सम्भावना रहेन, मलाई परेन, आवश्यकतै परेन।
हजुर, विवाह चाहिँ कसरी गर्नुभयो, धुमधामसँग गर्नुभयो कि सामान्य रूपले गर्नुभयो?
सामान्यतया हाम्रो संस्कारअनुसार हामीले चाहिँ बाजा बजाएर त्यति बेलाको सन्दर्भमा एउटा चाहिँ गाडी लिएर आएर त्यही अनुसार सम्पूर्ण हाम्रा दाजुभाइ जम्मा भएर बाजाको साथ रातिको विवाह थियो, त्यसरी विवाह गरेको।
कमलाजी, जब तपाईँहरू वैवाहिक बन्धनमा बाँधिनुभयो होइन, विवाह भइसके पछाडि तपाईँहरू बिचमा सुरुमा बोलचाल हुँदाखेरि होइन, नवदम्पतिको पहिलो बोलचाल चाहिँ कहाँबाट सुरु भयो, कसले बोलाउनु भयो पहिला?
बिर्सिसकेँ, बिर्सिसकेँ, तपाईँले हो कि होइन?
त्यो पनि सन्दर्भ त्यति चाहिँ लामो समय भयो, त्यो भुलियो नि सर,
त्यो भइसक्यो अनि
ठ्याक्कै अहिले चाहिँ सम्झनामा छैन।
उहाँले नै बोलाउनु भयो होला, सायद म बच्चै केटकेटी नै थिएँ होइन, अब त्यस्तो अलि लाज मान्ने पनि स्वभाव अझै पनि मलाई लाज लाग्छ होइन, त्यो बेलामा त मैले सायद बोलाइनँ होला।
के भनेर बोलाउनु भयो, नामले बोलाउनु भयो कि अरू कुनै शब्दले बोलाउनु भयो, त्यो केही याद गर्नु भएको छ?
खै नामले नै बोलाउनु भयो होला जस्तो लाग्छ है, मैले त बिर्सेँ, त्यो अब धेरै समय भयो।
तपाईँहरू त विवाह गर्दाखेरि पनि खासै त्यो कुराकानी भएन क्यारे सुरुमा होइन, त्यो सुरु सुरुका दिनहरूमा चाहिँ यसो कुराकानी हुँदाखेरि श्रीमान श्रीमतीको बिचमा गफ गफ हुँदाखेरि हुन्छ नि छलफल, त्यो बेला चाहिँ कस्तो खालको कुराकानी हुन्थ्यो, के विषयमा अलि बढी छलफल हुन्थ्यो?
अब खासै त्यस्तो छलफल त अब हाम्रो त त्यस्तो अरू कुरा त के छलफल हुने र, अब घर आएपछि कामहरूको बारेमा यस्तो गर यस्तो गर भन्ने, अब म केटीकेटी नै थिएँ के अरे, मलाई केही जानेको थिइनँ, सिकाउने कुरामा चाहिँ अब मैले अरू परिवारलाई भन्दा उहाँलाई नै सोध्थेँ, अनि उहाँबाट नै मैले सहयोग पाउँथेँ कि।
रेशमलालजी,
हामीहरू धेरै विभिन्न खालका अरू खालका चाहिँ छलफल हुन्थेनन्, किनभने पारिवारिक सन्दर्भमा हामीले चाहिँ बुवा आमासँग चाहिँ धेरै, मैले भन्दा उनलाई घर परिवारका कुराहरू आमाले सिकाउनुहुन्थ्यो, मलाई त्यो समस्या कुनै थिएन। म विशेष गरी म पहिलेदेखि यो सामाजिक रूपमा हिँड्ने गर्दाखेरि मलाई यो घर परिवारका कुराहरू धेरै लामो समयमा धेरै कुराहरू बढी गन्थन गर्ने मेरो स्वभाव पनि होइन, म आवश्यक कुराहरू चाहिँ परिवारमा गर्ने, त्योभन्दा बाहिर गएर कुराहरू विभिन्न कुराहरू गर्दै गर्दाखेरि पनि बरु बाहिरको साथीहरूसँग विभिन्न खालका कुराहरू गर्ने, यही मेरो स्वभाव हो।
अलिकति तपाईँहरू बिचको राम्रो र नराम्रो बानी व्यवहारको बारेमा कुराकानी गरौँ होइन, जस्तो राम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू बिचको यो माया, यो प्रेम, यो सद्भाव, यो सामिप्यता अझै बढ्दै जान्छ भने, नराम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू दुवैजनाले एकले अर्काको नराम्रो पक्ष पनि थाहा पाउनुहुन्छ र त्यसलाई सुधार गर्ने अवसर पनि पाउनुहुन्छ। म चाहिँ कमलाजीबाट सुरुवात गरौँ, जस्तो तपाईँलाई लागेको, तपाईँले महसुस गरेको मेरो श्रीमानको, मेरो जीवनसाथीको यो चाहिँ बानी असाध्यै राम्रो छ, उहाँका धेरै बानीहरूमध्ये मलाई यो बानी साह्रै मनपर्छ भन्ने लागेको, उहाँको असाध्यै राम्रो बानी चाहिँ के छ?
उहाँको अब मैले थाहा पाएअनुसार होइन, अब मेरो बिहा भएर आएदेखि नै मैले एकदमै राम्रो बानी लागेको चाहिँ उहाँले केही अम्मल खानुहुन्न, चुरोट बिँडी रक्सी चुरोट जाँड यस्ता यस्तै होइन, अब यस्तोमा चाहिँ कहीँ गएर बाहिर गएर होटेलमा खाने, साथीभाइसँग त्यस्तो बदमासी गरेर हिँड्ने, खानपिनमा नराम्रो खाना खाने, यस्तो चाहिँ मैले अहिलेसम्म थाहा पाएको छैन, मलाई चाहिँ त्यो बानी चाहिँ एकदमै मनपर्छ।
मान्छेले सुधार गर्नुपर्ने बानी पनि हुन्छ नि होइन, मान्छेको कमजोरी पक्ष पनि हुन्छ, तपाईँको नजरमा तपाईँले महसुस गरेको मेरो श्रीमानले यो बानी सुधार गर्दैदेखि हुन्थ्यो, यो चाहिँ अलि उहाँको चाहिँ नराम्रो बानी छ भन्ने लागेको, त्यस्तो उहाँले सुधार गर्नुपर्ने बानी चाहिँ के देख्नु भएको छ?
खोइ त्यस्तो अहिलेसम्म सुधार्नुपर्ने त खासै देखेको छैन मैले,
अथवा चाहिँ उहाँको कमजोरी पक्ष भनौँ न तपाईँलाई चाहिँ अलिक मन नपर्ने बानी कि?
अब मन नपर्ने बानी त खोइ के होला र, अब खानपिनमा पनि कतै केही नराम्रो कुरा खानु नरक्सी जाँड यताउता केही पनि त्यस्तो नराम्रो केही छैन होइन, अब त्यस्तो सुधार्नै पर्ने कुराहरू त खासै देख्दिनँ मैले,
सबै राम्रै छ
अहिलेसम्मलाई राम्रै मानेको छु मैले।
रेशमलालजी,
मैले जहाँ श्रीमती पाउनुपर्ने हो जस्तो श्रीमती पाउनुपर्ने हो मैले अहिलेसम्मको अनुभवमा मलाई त्यस्तै श्रीमती प्राप्त भएको अनुभूति गरेको छु मैले।
तपाईँले महसुस गरेको होइन तपाईँको नजरमा तपाईँको बुझाइ
गर्दाखेरि मैले हजुरलाई चाहिँ थोरै कुरा काटेर अगाडि बढ्न चाहेँ। म अहिले जुन अवस्थामा हिँडिरहेको छु
हजुर,
मलाई सायद मेरो साथीहरूसँग म हिँड्दै गर्दाखेरि विभिन्न सन्दर्भ जोड्दै गर्दाखेरि मेरो घरमा फलाना काम बित्यो म घरमा पुग्नुपर्छ है साथीहरू म फलानु कामको लागि भनेर भन्नुहुन्छ भने मलाई त्यो कुनै ठाउँ पनि जाँदै गर्दाखेरि
हजुर
यो मेरो फलानु काम मेरो घरमा बित्यो भनेर मलाई भन्नु परेको छैन। सबैभन्दा म सन्तुष्ट त्यसमा छु जसमा म योभन्दा पहिला मेरो आमासँग बस्दाखेरि पनि मलाई त्यही अनुभूति भएको थियो आमाबाट भने मेरो श्रीमतीबाट पनि त्यही खालको अनुभूति भएको छ। सबैभन्दा म श्रीमतीबाट सन्तुष्ट भनेको म यही सन्दर्भमा छु। अब असाध्यै राम्रो बानी भनेर भन्दै गर्दाखेरि अब मेरो श्रीमतीलाई मैले सामान्यतया
हजुर
कुनै कुराहरू अलि साह्रो शब्द गरेर चाहिँ कुरा गर्दै गर्दाखेरि पनि उनी रिसाउँदिनन्। सबैभन्दा चाहिँ
राम्रो
पक्ष भनेको त्यही छ, किनभने कहिलेकाहीँ हुन्छ एक आपसमा चाहिँ कुराहरू अलि साह्रो कुरो मैले गर्दै गर्दाखेरि पनि उनी रिसाउँदिनन्। सबैभन्दा खुसी मलाई त्यसैमा लाग्छ।
उहाँले सुधार गर्नुपर्ने पक्ष चाहिँ के देख्नु भएको छ त?
अब सुधार गर्नु पक्ष भनेको त मैले त यसमा किनभने सुधार गर्नु पक्ष नै त्यही थियो मलाई त्यो सबैभन्दा पर्याप्त त्यो भएको कारणले अब खासै अरू सामान्य कुराहरू घर परिवारमा सन्तुष्ट भएको कारणले मैले सुधार नै पर्ने कुराहरू मैले केही पनि देखिनँ कि।
हजुर कमलाजी
भन्नुहोस्,
जस्तो यो श्रीमान श्रीमती भन्दा बित्तिकै माया प्रेम सद्भाव समीप्यता त भइहाल्छ होइन, यसमा पनि कहिलेकाहीँ यसो कल झगडा मनमुटाव ट्याट्याङ मेट्याङ हुन्छ भन्छन्, तपाईँहरू बिचमा चाहिँ यसो कहिलेकाहीँ चाहिँ त्यो चाहिँ कल झगडा हुँदा अथवा चाहिँ कुनै कुरामा चाहिँ असन्तुष्टि असमझदारी हुँदाखेरि को बढी रिसाउनुहुन्छ?
अब झगडा पर्दाखेरि चाहिँ रिसाउने भन्ने त खोइ अहिलेसम्म जानेको छैन होइन, रिसाउन चाहिँ हामी रिसाउँदैनौँ त्यस्तो, साह्रै रिसाएको त मैले थाहा पाएन। रिसाउने अब यस्तो हुन्छ नि श्रीमानले यसरी कुटे अरे भन्छन् यस्तो गरे अरे भन्ने अहिलेसम्म मैले आजसम्म कुटाइ पनि खाएको छैन, अनि रिसाउन पनि अब त्यही हो बाहिर हिँडिराख्ने मान्छेलाई कहिले कस्तो समस्या पर्छ कहिले कस्तो समस्या पर्छ, घरमा आउँदा श्रीमती नै रिसाएर बसेर झन् टेन्सन हुन्छ भनेर मलाई रिसै उठे पनि म चाहिँ हाँसेरै बसेको हुन्छु कि।
दाम्पत्य जीवन हो बुढाबुढीमा कहिले काहीँ त यसो कुनै विषयलाई लिएर अथवा घरायसी विषय अरू कुनै विषयलाई लिएर कहिले काहीँ यसो ट्याट्याङ मेट्याङ मनमुटाप त हुन्छ होला नि?
त्यो त भइहाल्छ नि, अब मानवता हो रिस त उठिहाल्छ, रिस उठे पनि होइन त्यस्तो रिस खासै नदेखाउने बानी गरेको के, अब रिस त उठ्छ नि किन उठ्दैन होइन, र कोही बेला त अब कहिले बिहान जानुभयो भने खाना खाना 2 बजेसम्म पनि आइदिनुहुन्न, अब दुईवटा बुढाबुढी मात्रै छौँ होइन, अब एउटा बुढालाई राखेर नि खाने भन्ने कुरा नि खान मन लाग्दैन, अनि किन यस्तो ढिलो आउनुभयो आज भनौँ, अनि कहिले कार्यक्रम हुन्छ कहिले के हुन्छ यस्तै भयो भन्नुहुन्छ, अब त्यतिकैमा चित्त बुझायो अनि खाना खायो गरेर त्यस्तो त्यस्तो त्यसैमा रिसाउने भने रिसाएको रिसाइ हुन्थ्यो होइन, त्यस्तो खासै नरिसाउने भनेर अनि त्यस्तो रिस देखाउँदिनँ मैले।
रेशमलालजी
भन्नुहोस्,
तपाईँले कहिल्यै महसुस गर्नुभएको छ श्रीमती चाहिँ कुनै विषयमा रिसाएको कुनै कुरामा चाहिँ असमझदारी चाहिँ नि प्रकट गरेको केही महसुस गर्नुभएको छ?
यो जुन पहिला कुरो नै उनले भने यही छ हाम्रो चाहिँ समस्या भनेको हामीसँग चाहिँ रिसाउने सन्दर्भ जोडिने भनेको कुरो हामीसँग यो छ कि जब म कोही कार्यक्रममा जाँदै गर्दाखेरि उनले तिमी खाना खाएर बस्छ भन्दा खाना खाँदैनन्, यसैले गर्दाखेरि हामीभित्र समस्या यही पर्छ कि खाना खाने सन्दर्भमा, किनभने तिमी खाएर खाएर बस्दा हुन्छ भन्दै गर्दाखेरि पनि अब दुईजना छौँ हामी, दुईजनामा उनी कहिले पनि खाना नखाने कुरेरै बस्यो, दुई भाइसँग नआउँदाखेरि पनि उनी खाना नखाने,
यो पनि खाना खाने विषयमा चाहिँ कहिलेकाहीँ मनमुटाव भनौँ न
त्यो कुरो चाहिँ जोडिन आउँछ, त्यसले गर्दाखेरि तिमी खाना खाएर बस्छ भन्यो उनी चाहिँ खाना नखाने कुरेरै बस्ने कि, यो हाम्रो पुरानो परम्परा हो त्यो, यसलाई चाहिँ कुरेरै बस्नुपर्छ भन्ने कुरा थिएन, अब उनी चाहिँ होला एक्लै खान त्यति आनन्द नआएर पनि होला।
श्रीमान श्रीमती भइसके पछाडि अब यो कहिलेकाहीँको चाहिँ मनमुटाव असमझदारीसँगै होइन माया प्रेम आत्मीयता स्नेह भन्ने कुरा हुन्छ बढी होइन, जस्तो तपाईँले चाहिँ आज मलाई मेरी श्रीमतीले अघि पछि भन्दा अलि धेरै माया गरेको अनुभूति गरेका छु, आज उनी असाध्यै खुसी मुद्रामा छिन्, असाध्यै धेरै चाहिँ मायाको अनुभूति गरेका छु मैले भन्दाखेरि कस्तो व्यवहार कस्तो चाहिँ अनुभूति गर्नुहुन्छ तपाईँले?
मैले कस्तो अनुभव गरेका छु भने हाम्रो परिवारमा सायद धेरै यो झगडाको विषय नै नजोडिने गर्दाखेरि सधैँ एउटै खालको जस्तो हुन्छ त्यही पनि कहिलेकाहीँ खुसीका अनुभूतिहरू त केही न केही फरक हुन्छन्।
त्यो सधैँ जसो भन्दा अलिक फरक खालको माया, फरक खालको व्यवहार, फरक खालको चाहिँ अनुभूति पाउँदाखेरि चाहिँ कस्तो व्यवहार, कस्तो स्वभाव हुन्छ उहाँको भन्न खोजेँ मैले।
यस्तो सर, यो धेरै उतार चढावै हुँदैन हामीभित्र, किन हो यो? त्यो जुन मायामा धेरै उतार चढाव चाहिँ हुँदैन, त्यसले गर्दाखेरि मलाई त्यो फरकै पाउँदिनँ किन हो। जति खेर पनि मैले भन्दै गर्दाखेरि सायद 2 बजेसम्म घरमा खाना खान नआउनु त मेरो गल्ती होइन र?
हजुर हजुर,
त म आफै महसुस गरिसकेका हुन्छु। तर पनि खाना खाने बेला हामी दुईजना एकासमा कहिले पनि हाँसेर खाना खान्छौँ, सबैभन्दा मलाई खुसी त्यसैमा लाग्छ।
कमलाजी, त्यो कहिलेकाहीँ चाहिँ यसो मनबाट भन्दाखेरि अघि भन्नुभयो क्यारे होइन, खाना खाने विषयलाई लिएर अथवा चाहिँ अरू कुनै विषयमा कहिलेकाहीँ त्यस्तो अलिकति रिसाउँदाखेरिमा चाहिँ उहाँको स्वभाव चाहिँ कसरी बदलिन्छ, कसरी थाहा पाउनुहुन्छ तपाईँले? आज मेरो श्रीमान मसँग रिसाउनु भएछ, आज उहाँ चाहिँ मसँग केही कुरामा चाहिँ असन्तुष्टि हुनुहुन्छ भन्ने कुरा कसरी थाहा पाउनुहुन्छ?
थाहै भएको छैन अहिलेसम्म, खै
त्यस्तो महसुस गर्न पाउनु भएको छैन?
हजुर, खै त्यस्तो रिसाएर आज यो कुरामा तैँले गर्दाखेरि यस्तो भयो भन्ने चाहिँ अहिलेसम्म त्यस्तो खै केही थाहा पाएको छैन मैले त। त्यस्तो हाम्रो घरमा खासै परिवार नै, हाम्रो अब सबै परिवार नै त्यस्तै हुनुहुन्छ कि, अब आमाबाट बुवाबाट शिक्षा नि पाइन्छ होइन, त्यस्तै रिसाएर घरमा झगडा गर्ने। अब बच्चाहरू पनि त्यस्तै भयो, साना छोराहरू हुँदाखेरि तिनीहरू पनि अब लाइनमै छन्, त्यस्तो कुलाइनमा हिँडेर गाली गर्नुपर्ने, बदमासी गर्नुपर्ने खाले बच्चाहरू पनि भइदिएनन्। 2 मात्रै भए, जे भयो नि बुवा मम्मीले भनेकै मान्ने खाले भइदिए। त्यसो हुँदाखेरि छोराछोरीको सन्तानको उसबाट पनि
राम्रो
छ, उहाँले मलाई त्यस्तो गरेर गाली गर्नुपर्ने कन्डिसन पनि परेको छैन।
रेशमलालजी,
हजुर भन्दा हुन्छ।
सन्तानको कुरा गरिहाल्नु भयो होइन, छोराछोरी चाहिँ कति हुनुहुन्छ?
मेरो छोराछोरी भनेको 2 बाबु हुन्, भएकै 2 बाबु जम्मा।
जस्तो यो सन्तान जन्माउने विषयमा तपाईँहरू बिचमा होइन, बच्चा कहिले जन्माउने, कति वर्षको चाहिँ अन्तर पारेर जन्माउने, जन्मान्तर कति राख्ने, के जन्माउने भन्ने विषयमा चाहिँ तपाईँहरू बिचमा एउटा चाहिँ नि छलफल, योजना, सल्लाह भयो कि भएन?
थोरै कुराहरू त खुलेरै भन्नुपर्ने हुन्छ।
यो
बच्चा जन्माउने सन्दर्भमा हामीले करिब विवाहको 2 वर्षभन्दा अगाडि बच्चा नजन्माउने हाम्रो चाहिँ करिब सरसल्लाह भएको थियो। त्यही अनुरूप 44 सालमा बिहा गऱ्यौँ, 46 सालमा बाबु जन्मे। पहिलो बाबु जन्मिसकेपछि अब हामी 2 बच्चा नजन्माउँ है भन्ने हामी एक आपसमा 2 सल्लाह गऱ्यौँ। 2 बच्चा पनि जन्मिएनन्, छोरा वा छोरी जेसुकै भए पनि हाम्रो के भयो भने पछि छोरा चाहिन्छ अथवा छोरी चाहिन्छ भन्ने कुरा पनि आउनसक्छ। हामी यसो गरौँ, पहिले हामी 2 एक आपसमा सल्लाह गऱ्यौँ भने छोरा वा छोरी जेसुकै होस्, एउटा छोरा भइसकेका छ, अब भने छोरा वा छोरी जेसुकै होस्, हामी 2 सन्तान बढी नजन्माउँ भन्ने सल्लाह गऱ्यौँ। एकदम एक आपसमा हाम्रो कमिटमेन्ट त्यही भयो, त्यही अनुसार हाम्रो 2 चाहिँ छोरा भए।
कमलाजी
भन्नुहोस्,
जस्तो यो आजभोलिको नवदम्पतिहरूको लागि पनि होइन, बच्चा जन्माउँदाखेरि बच्चा चाहिँ कहिले जन्माउने, जन्मान्तर कति राख्ने, के जन्माउने भन्ने विषयमा श्रीमान श्रीमतीको बिचमा चाहिँ एक किसिमको सल्लाह हुनु, एउटा योजना हुनु, छलफल हुनु चाहिँ कतिको आवश्यक छ जस्तो लाग्छ तपाईँलाई?
होइन, आवश्यक त एकदमै आवश्यक छ होइन, बच्चा अब सकेसम्म त 5 पछि नै जन्माउने बच्चा भन्ने हो, तर हाम्रो त 2.5 वर्षको फरकमा छन् होइन। तर आवश्यक नै लाग्छ मलाई त, 5 जन्माउन ठिक हुन्छ। एउटा बाबु हुर्किसकेपछि, एउटा बच्चा हुर्केपछि अर्को बच्चा जन्माउँदाखेरि आमालाई पनि बच्चालाई पनि सजिलो हुन्छ। त्यस कारणले चाहिँ त्यो सल्लाह अनुसार नै बच्चा जन्माउन चाहिँ
राम्रो हुन्छ। तपाईँहरूसँग यसरी यो कुराकानी गर्दै गर्दाखेरि यति बेला यो आवाजलाई सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत तमाम श्रोता आफन्तले सुनिरहनु भएको छ। यसरी रेडियो सुनेर बस्नुहुने श्रोता आफन्तलाई तपाईँहरूको दाम्पत्य जीवनको अनुभवबाट, तपाईँहरूको भोगाईबाट के शुभकामना, के सन्देश दिन चाहनुहुन्छ?
मैले विजय एफएम सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई, यहाँ हामीलाई विजय एफएमबाट यो हाम्रो मन्तव्यलाई विभिन्न ठाउँमा प्रसारण गरेर विभिन्न श्रोताहरू माझ पुर्याउनु हुने गोकुल भण्डारीज्यूलाई विशेष धन्यवाद दिँदै, जुन मेरो जीवनमा मैले आफ्ना जीवनमा भोगाई गरेका कुराहरू विजय एफएम मार्फत प्रसारण गर्न पाउँदाखेरि म अत्यन्त गौरवान्वित भएको छु। जस्तो मेरो जीवनमा जुन मैले भोगे गरेका कुराहरू यस विजय एफएमबाट प्रसारण गर्न, आफ्ना कुराहरू राख्न पाएँ। सामान्य सानातिना कुराहरूलाई, तितामिठा कुराहरूलाई आफूले समन्वय गर्दाखेरि पारिवारिक जीवन सुखमय बित्दो रहेछ भन्ने कुराहरू मैले अनुभव गरेको छु। विजय एफएमको जीवनसाथी कार्यक्रम मार्फत सम्पूर्ण श्रोताहरूलाई मैले विशेष गरी के भन्न चाहन्छु भने, हाम्रो जीवनको जुन घोगाई छ, पारिवारिक जीवन सञ्चालन गर्ने सन्दर्भमा झगडाले मात्रै पारिवारिक जीवन सञ्चालन हुँदैन, किनभने मैले आफूले अनुभव गरेको कुरा, अहिलेसम्म मेरो घर परिवारमा झगडा नगरिकन घर परिवार चलेको छ भने सम्पूर्ण साथीहरूलाई एकदम मेलमिलापका साथ परिवार सञ्चालन गऱ्यौँ भने आफ्नो घर परिवारमा लक्ष्मीले बास गर्छिन् भन्ने कुरा समेत मैले यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
कमलाजी
भन्नुहोस्,
तपाईँहरू दाम्पत्य जीवनमा बाँधिएको धेरै समय भइसक्यो होइन, निकै लामो दाम्पत्य जीवनको अनुभव छ तपाईँहरूसँग, तपाईँको भोगाइमा तपाईँको बुझाइमा यो श्रीमान श्रीमती भने के रहेछ, जीवनसाथी भने के रहेछ?
जीवनसाथी भनेको एउटा सहारा के, एक अर्काले होइन अब सहयोग गर्ने, आफ्नो भावना बुझिदिने, एक अर्काको भावना बुझेर दुःख सुखमा साथ दिनु, एउटा जीवनसाथी नै त्यही मान्छु मैले। अब दुःख अप्ठ्यारा परेका कुराहरूलाई सजिलै समाधान गर्न सकियोस्, बाहिर गएर अर्कालाई उ गर्नभन्दा आफ्नै श्रीमान श्रीमतीसँगबाट माया प्रेम होइन देखाउन सकियोस् भन्ने मलाई चाहिँ त्यही लाग्छ।
रेशमलालजी
हजुर,
कस्तो खालको श्रीमती, कस्तो खालको जीवन सङ्गिनी भयो भने चाहिँ परिवार सुखी हुन्छ, सम्पन्न हुन्छ भन्ने जस्तो लाग्छ तपाईँलाई?
सायद श्रीमान श्रीमतीमा एक आपसमा जुन कुराहरू हुन्छन्, श्रीमानले गरेका कुराहरू श्रीमतीले सपोर्ट गरिदिउन्, श्रीमतीले गरेका कुराहरू श्रीमानले सपोर्ट गरिदिउन्, जुन सदिच्छाका कुराहरू, यिनै कुराबाट हामी सफल हुन सक्छौँ भन्ने मलाई लाग्दछ, र म यही सन्दर्भमा म सफल भएको पनि मैले अनुभूति गरेको छु।
कमलाजी, अब हामी यो कुराकानीको अन्तिम अन्तिमतिर पनि छौँ होइन, अब आउने दाम्पत्य जीवन चाहिँ के गरी बिताउने, कसो गरी बिताउने भन्ने विषयमा चाहिँ तपाईँहरू बिचमा कस्तो खालको छलफल, कस्तो खालको सल्लाह योजना बनाइरहनु भएको छ?
अब त्यो त अब अहिलेसम्म हामी होइन अब कस्ता दुःख गरिब हुने अब क्या पहिलाको अब हुन्छ नि अप्ठ्यारा दिनहरू, अब बच्चा बच्ची हुर्काउने दिन, अब मेहनत गर्ने बेला त सिद्धियो भने अब त हाम्रो बाबुहरू अब ठुल्ठुला भइसकेका छन्, सुखमय दिन छ, हामी हाँसी खुसी नै समाजसेवा नै गरेर कसैको लागि पनि नराम्रो नभइकन होइन समाजसेवीमा नै ध्यान मन लगाएर चाहिँ
दिन बिताउने लक्ष्य लिनु भएको छ।
मलाई त अबको जीवन भनेको मैले चाहिँ सामाजिक सेवामा आफ्नो जीवन दिने, आफू त्यतैपट्टि लाग्ने चाहिँ विचार गरेको छु, किनभने मेरो बाबु पनि थोरै आफ्नो ठाउँमा चाहिँ करिब करिब लागिसकेको अवस्था छ, दुईवटा बाबु, एउटा बाबुको विवाह गर्न बाँकी छ, त्यो पनि केही हाम्रो यो परम्पराले गर्दाखेरि त्यो मैले विवाह गरेर चाहिँ अम्काउन सकेको छैन, किनभने अब हाम्रा अहिलेका परम्पराले गर्दाखेरि जुन हजुरबुवा आमाहरूका सरसल्लाह मान्ने हाम्रो परिवारको चाहिँ चलन छ, बाबुले पनि त्यही भन्छ ल ठिकै छ भनेर, त्यो सानो बाबुको विवाह गरियो छैन, ठुलो बाबु विवाह गरेर अस्ट्रेलियामा छ, श्रीमान श्रीमती उही छन्, त्यही हो सानो बाबुको विवाह गरिदिने बाँकी छ, त्यो पनि मलाई चाहिँ साह्रै कुनै ठुलो समस्या छैन, त्यो म विवाहमा सामेल भए मात्र पुग्छ, त्यो दुईवटा बाबुहरूकै सरसल्लाहले यो कुराहरू चाहिँ चलिरहेका छन्, उनीहरू गर्छन्, मलाई सबैभन्दा खुसी यसैमा छ।
अब हामी यो कुराकानीको अन्तिम अन्तिमतिर पनि छौँ, अन्त्यमा यहाँहरूको दाम्पत्य जीवनको अनुभवबाट श्रोताहरूलाई केही भन्न मन लागेका कुरा अथवा केही भन भनौँ लागेको तर छुटेको बिर्सेको त्यस्तो कुरा केही छ कि?
सम्पूर्ण श्रोताहरूमा मैले यो भन्न चाहन्छु, श्रीमान श्रीमती अत्यन्त समन्वय गरेर दाम्पत्य जीवन व्यतीत गर्न चाह्यौँ भने हामी अत्यन्त सफल बन्न सक्छौँ भन्ने कुराहरू मैले सबैभन्दा यही कुराहरू मैले चाहिँ जानकारी गराउन चाहेँ, जहाँ मेरो आफ्नो अनुभवको कुराबाट।
कमलाजी
मैले श्रोताहरूलाई चाहिँ के भन्न चाहन्छु भने हाम्रो जस्तै दाम्पत्य जीवन खुसी रहोस्, सुखी रहोस्, सधैँभरि श्रीमान श्रीमतीमा कहिल्यै पनि नराम्रो नभइकन आफ्नो दाम्पत्य जीवन सफल पार्नको लागि मैले चाहिँ त्यही नै भन्न चाहन्छु, सबैजनालाई खुसी र सुखी नै रहोस् भन्न चाहन्छु, कहिल्यै पनि झगडा घरा कल चल यस्तो उस्तो नगरिकन आफ्नो जीवनलाई चाहिँ खुसी र सुखी नै देख्न चाहन्छु,
त्यही भन्न चाहनुहुन्छ। रेशमलालजी
हजुर, मैले मेरै जीवनसँग चाहिँ जोडेर भन्न चाहेँ, खुसी हाँसी खुसीसँग सरल जीवन व्यतीत गर्नलाई सम्पूर्ण चाहिँ श्रोतामाझ यही तरिकाले जीवन व्यतीत गर्नुहुन अनुरोध गर्छु, यही हो मेरो भनाइ।
हुन्छ, कार्यक्रममा सहभागी बन्नुभयो, आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो, कार्यक्रममा सहभागी भएर आफ्ना जीवनका कुरा राखिदिनु भएकोमा तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद छ। तपाईँहरू बिचको यो माया, यो प्रेम, यो सद्भाव, यो सामिप्यता अझै बढ्दै जाओस्। तपाईँहरूको सफल र सुखमय दाम्पत्य जीवनका लागि मेरो तर्फबाट पनि यहाँहरूलाई धेरै धेरै शुभकामना छ। अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ।
हस्त धन्यवाद गोकुल भण्डारीज्यू, यहाँप्रति कृतज्ञताका साथ हार्दिक धन्यवाद। तपाईँ लगायत तपाईँको टिम विजय एफएम परिवारलाई धन्यवाद दिन चाहन्छु। हस्त धन्यवाद।
हस्त नमस्कार, मैले पनि त्यही नै भन्न चाहन्छु। हामी यसरी कहिल्यै पनि बोलेका थिएनौँ। आएर हाम्रो होइन अब दाम्पत्य जीवन बारेमा हजुरले जानकारी लिएर अब एफएममा सुन्न पाइने भयो भोलि बिहान, त्यसमा म खुसी छु। हस्त, यति भन्दै हामी बिदा हुन्छौँ। नमस्कार।
हुन्छ, यहाँहरूलाई धेरै धेरै धन्यवाद छ।
हस्त धन्यवाद।
नमस्कार।
आजको कार्यक्रम जीवन साथीमा हामीले भरतपुर महानगरपालिका वडा नम्बर 4 विशालचोक लङ्कु चितवनमा बस्नुहुने रेशमलाल कन्डेल र कमला कन्डेलसँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गऱ्यौँ। उहाँहरूसँग गरिएको यो कुराकानीसँगै आजका लागि कार्यक्रम जीवन साथीको निर्धारित समय यहीँ सकिन लागेको छ। यतिन्जेलको प्राविधिक सहयोगका लागि प्राविधिक सहकर्मी राजेन्द्रलाई धेरै धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। अर्को हप्ताको आइतबार ठिक यसै समयमा नयाँ दम्पतिसँगको कुराकानी लिएर हामी पुनः आउनेछौँ। तबसम्मका लागि कार्यक्रम जीवनसाथीबाट म गोकुल मोहित भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।